السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج 12 فروری 2020 شاہدہ جو نند دربار کے قریب ہے وہاں پر حضور اشرف الفقہا کا خطاب ہونے جا رہا ہے جسے ہم اور آپ بھی سنیں گے.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. لقد كان لكم في رسول الله أسوة حسنة صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معد الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله صلى الله تعالى عليك وسلم. سیدی سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمت ارشاد فرماتے ہیں لحد میں عشق رخ شہ کا داغ لے کے چلے لحد میں عشق رخ شہ کا داغ لے کے چلے اندھیری رات سنی تھی چراغ لے کے چلے اندھیری رات سنی تھی چراغ لے کے چلے. میرے دوستو ہم سب کو ایک دن قبر میں جانا ہے. اگر کوئی صاحب ایسے ہیں کہ جنہیں یقین ہے کہ مجھے قبر میں نہیں جانا ہے تو میں وہ اس کو انسانی برادری سے نہیں سمجھا. سب کو ایک دن قبر میں جانا ہے, سب کو فنا ہونا ہے. قرآن مجید ارشاد فرماتا ہے کل من علیہا فان ويبقى وجه ربك ذو الجلال والإكرام. اس زمین پر جتنی چیزیں ہیں ایک دن فنا ہو جائیں گی, صرف تمہارے عزت والے رب کی ذات ہی باقی رہے گی, کوئی نہیں رہے گا. روزانہ آپ دیکھتے ہیں آنے والا آتا ہے, پیدائشیں ہوتی ہیں اور جانے والا جاتا ہے. یہ قدرت کا ایک نظام اور سسٹم ہے. اگر جانے والے نہ جائیں, سب اسی زمین پر رہ جائیں, تو آنے والوں کو پیر رکھنے کی جگہ نہیں ہوتی. اس لیے رب نے آنے جانے کا سسٹم رکھا ہے. سب کو ایک دن قبر میں جانا ہے, اور قبر ایک اندھیری کوٹھری اور گڈھا ہوگا. اعلی حضرت اپنے ماننے والوں کو چاہتے ہیں کہ قبر میں جانے کے بعد مصطفیٰ کا دیوانہ پریشان نہ ہو, اسے گھبراہٹ نہ ہو. اندھیرے میں رہ کر ہمیشہ گھبراہٹ ہوتی ہے. تو انہوں نے ایک پیغام دیا ہے کہ ہم نے سب نے سنا ہے قبر میں اندھیرا ہوگا, وہاں نہ ماں باپ کا چراغ اور موم بتی کام دے گی, نہ ہمارے الیکٹریشین دوست کی الیکٹرانک ٹیکنیکل کام دے گی, نہ وہاں پر کوئی الیکٹرک سٹنگ اور فٹنگ ہوگی. اندھیرا ہی اندھیرا ہوگا. پھر تمہیں کیا کرنا ہے؟ تو اے لوگوں, یہاں سے جانے سے پہلے قبر کو روشن کرنے کا انتظام کر لو. اور وہ انتظام کیا ہے؟ اپنے دل کے نہان خانے میں حضور اکرم صلی اللہ علیہ وسلم کے پر نور اور حسین چہرے کا داغ بنا لو. تصور نبی کر لو, ایسا حسین چہرہ نہ چاند کو ملا نہ سورج کو ملا. کائنات میں جہاں حسن ملا, جہاں روشنی آئی, یہ سب حضور اکرم صلی اللہ علیہ وسلم کے حسن مبارک کی خیرات ہے. سورج انہی کی روشنی سے چمک رہا ہے, چاند کو انہی کی تبسم, انہی کے تبسم ناز کی ضیا ملی ہے. تو اے لوگوں, اپنے دل کو انہی کی محبت سے سرشار کر دو. تمہارے دل کا چراغ جو عشق رسول سے منور ہوگا, قبر میں جاتے ہی پوری قبر روشن ہو جائے گی. مومن جب قبر میں جاتا ہے تو اسے گھبراہٹ نہیں ہوگی. حضور اکرم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, قبر المومن روضۃ من ریاض الجنہ. ایک مسلمان کی قبر ہم دیکھ رہے ہیں گڈھا ہے, لیکن دفن ہونے کے بعد حضور فرماتے ہیں وہ گڈھا نہیں رہے گا, جنت کا ایک باغ بن جائے گا, جنت کی کیاری بن جائے گی. اور اس حال میں حضور اکرم صلی اللہ تعالی علیہ وسلم قبر انور میں تشریف لائیں گے. کس لیے آئیں گے؟ کہ یہ آنے والا مصطفیٰ کو پہچانتا ہے کہ نہیں ہے, دیکھا نہیں ہے. اے مومن, تمہارے دل میں عشق رسول ہے, دیکھتے ہی پہچان جاؤ گے. منکر نکیر پوچھیں گے, من ربو کا, تیرا رب کون ہے؟ عربی میں پوچھیں گے, عربی سیکھا ہے؟ جواب کیسے دو گے؟ جب سمجھو گے نہیں تو جواب کیسے دو گے؟ وہ بڑا سخت امتحان ہوگا. دنیا کا ایک ہی امتحان ایسا ہے کہ پرچہ ڈکلیئر کر دیا گیا. دنیا میں کوئی امتحان پیپر اس کا لیک نہیں ہوتا, لیکن قبر کا امتحان ایسا ہے کہ مصطفیٰ نے پیپر لیک کر دیا. وہاں کیا پوچھا جائے گا؟ اس کا جواب کیا ہوگا؟ پھر تم کو پاس ہونا ہے. پہلا سوال ہوگا, من ربو کا, تمہارا رب کون ہے؟ अगर मुसलमान है, अरबी जानता है चाहे नहीं जानता है, इंग्लैंड का हो चाहे वो संस्कृत पढ़ता हो या हिंदी पढ़ता हो, लेकिन नबी की मोहब्बत का ये सदका होगा कि अरबी समझेगा भी अरबी बोलेगा भी। मुनकर नकीर पूछेंगे हम रबों का तुम्हारा रब कौन है, तो ये मचल कर कहेगा रब अल्लाह, मेरा रब अल्लाह है, अरबी बोल रहा है। यही मुस्तफा का करम और मौजदा है, उनसे मोहब्बत करो तो हर जबान समझने लगो। फिर पूछेंगे माँ दीनों का तेरा दीन और मजहब क्या था, समझ जाएगा और अरबी में जवाब देगा दीनियल इस्लाम, मेरा दीन इस्लाम है। जब अपने रब को पहचान चुका, अपने दीन को इस्लाम मान चुका, तब तो पूरा मोमिन हो जाना चाहिए, कामयाब हो जाना चाहिए। लेकिन वो अभी कामयाब नहीं हुआ, रब को पहचाना, दीन इस्लाम को इस्लाम माना, लेकिन किसके जरिए माना वो बोल। मा कुंता तकूल फी शान हाजर रजुल, ये जो मर्द खड़े हैं इनके बारे में तेरा क्या अकीदा था, क्या कहता था, ये नहीं पूछा जाएगा क्या कह रहा है, ये पूछा जाएगा क्या कहता था दुनिया में इनको अपने जैसा बशर मानता था या सैयदुल अंबिया मानता था, इन्हें एक इंसान समझता था या ऐसा समझता था जैसा इमाम अहमद रजा ने कहा था कि अल्लाह की सत्ता व कदम शान है ये, इंसान नहीं इंसान वो इंसान है ये। कुरान तो ईमान बताता है इन्हें, और ईमान ये कहता है मेरी जान है ये। अगर मुस्तफा की मोहब्बत ईमान से निकल गई तो वो ईमान मुर्दा हो जाएगा, इसलिए कि ईमान भी बोल बोल करके सबको सावधानी दे रहा है कि ऐ लोगो सब कुछ है लेकिन मेरी जान मुस्तफा की मोहब्बत है। कुरान तो कहता है ईमान इन्हें, और ईमान ये कहता है मेरी जान है ये, ईमान की ये आवाज है सुनो। ये कब्र में तुमसे पूछा जाएगा तो हुजूर उस वक्त खुद तशरीफ रखेंगे कि देख लो 1500 साल हो गया देखा नहीं था, दिखाया किसने, अरे मौत ने, मौत ने, मौत नहीं आती तो देखते कैसे। आज मुसलमान मौत से डरता है, अबे डर मत, यही मौत तो नबी के दीदार करने का जरिया बन जाएगी। तो ये मौत तो बड़ी लाडली प्यारी है मुसलमान की, अगर शाम को आना है तो मौत सुबह को आ जा, इसलिए कि तू आएगी तो मुस्तफा तशरीफ लाएंगे और हमारी आंखें मुस्तफा का दीदार करेंगी। जब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम कब्र पाक में आएंगे तो कब्र पाक का आलम ही क्या होगा। आला हजरत फरमाते हैं कब्र में लहराएंगे ता हश्र चश्मे नूर के जलवा फरमा होगी जब तलअत रसूलुल्लाह। ये कब्र की अंधेरी को दूर करने का एक जरिया है, और इस पे रसूल का चिराग कैसे जलेगा, चिराग जानते हैं ना कैसा होता है, मिट्टी का एक बर्तन होता है छोटा सा, उसमें तेल और उसमें कपास या कपड़े की बत्ती, आप पूरा तेल भरकर बत्ती लगाकर इंतजार करो और चिराग से कहो जल जा जल जा जल जा तो जलेगा, सुनने वाले का कान फूट जाएगा, दिल जल जाएगा, चिराग नहीं जलेगा। चिराग को जलाने के लिए एक सिस्टम है, वो सिस्टम माचिस की डब्बी आपकी जेब में हो या घर के ताक में रखी हुई हो, आप उठिए और माचिस की डब्बी लीजिए, उस डब्बी के अंदर 40 या 50 आराम से सोए रहते हैं, क्या चीज होती है,
किल्ली
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 किल्ली किल्ली पिल्ली जो भी हो, उसके अंदर 40-50 आराम से सोए रहते हैं। डब्बी को खोला और एक की टांग पकड़ के खींचा। गेस्ट हाउस में आराम करने नहीं आया, निकल। अब उसको बच्चे भी हंस रहे हैं। अब उस तीली को, काड़ी को निकाला। अब निकालने के बाद डब्बी के दोनों तरफ मसाला लगा रहता है, जैसे कि मस्जिद में मुसल्ला और सब बिछी रहती है, ऐसे ही दो मुसल्ले बिछे रहते हैं। और ये जो गाफिल था, टांग फैलाकर रेस्ट हाउस में सो रहा था, उसकी टांग पकड़ के खींचा, कहा अब सोने का वक्त छोड़ दे, गफलत को छोड़ दे। और उसका सर होता है ना, उसका सर लेकर मुसल्ले पर कहा सजदा कर। जैसे ही सजदा किया, पूरा चेहरा रोशन हो गया, अंधेरे कमरे में उजाला हो गया, चिराग जल गया, मोमबत्ती रोशन हो गई। ये वो तीली है जो गाफिल थी तो जेब का खिलौना बनी थी, हाथ में लेकर बच्चे घूमते थे, लेकिन जब मुसल्ले पर सर रख करके सजदा किया तो अब उस तीली का कमाल ये है, अंधेरे में रोशनी पैदा कर देगी, और अगर कोई उसको छेड़े तो जला दे। अगर उस पर कोई हाथ रखे, क्यों जल रही है, तो तू ही जल जाएगा। वो जहां अंधेरे को दूर करती है, वहीं छेड़छाड़ करने वालों को जला कर रख देती है। एक गाफिल जब रेस्ट हाउस से गफलत को छोड़ देता है और मुसल्ले इश्क पर सजदा करता है, तो अपने अंधेरे माहौल को रोशन भी बना देता है, और दुश्मन जो उसको उंगली बताकर फेरता है, उसे जलाकर राख भी कर देता है। इसी तरह ऐ मोमिन, निकल अपनी गफलत के रेस्ट हाउस से, छोड़ दे अपने आराम के बिस्तर को, और इसके मुस्तफा के मसल्ले पर सर रख ले, तो खुद रोशन होगा, और जहाँ जहाँ गुमराही का अंधेरा होगा उसे भी रोशन कर देगा। और अगर कोई काफिर तुम्हें छेड़ेगा,
क्या बात,
अभी नहीं समझे, छेड़छाड़ हो रही है, अगर कोई जालिम छेड़ेगा तो तुम्हारे इश्क की रोशनी और ये काड़ी जलाकर उसे रख कर देगी। हमें छेड़ना मत, अब हम मुस्तफा के मुसल्ले पर सर रख चुके हैं, हम अल्लाह के घर में आ चुके हैं, बड़ी ताकत हो जाती है। इतनी सी काड़ी और इतना बड़ा काम कर रही है। ऐ मुसलमान, तू काड़ी तो नहीं है, तो 5 फीट का जवान है, लेकिन लोग आज तुझसे क्यों नहीं डर रहे हैं? अपने अंदर डर पैदा करने के लिए 3 नॉट की जरूरत नहीं है, 3 नॉट, 3 और पिस्तौल और कट्टे की जरूरत नहीं है। खुदा की कसम, गौसो खाजा का हाथ पकड़ लो, ये तुम्हें निकालेंगे रेस्ट हाउस से और मुस्तफा के रिश्त के मुसल्ले पर झुका देंगे, और तुम पावरफुल बन जाओगे। लेकिन देखो तो, एक हाथ की जरूरत दिया जलाने के लिए होती है, और मोमिन को जगमगाने के लिए औलियाए किराम के हाथ की जरूरत होती है। एक काड़ी के चेहरे को रोशन करने के लिए वो मुसल्ले की जरूरत होती है, और तुम्हारे चेहरे को मुनव्वर करने के लिए मस्जिद के मुसल्ले की जरूरत होती है। समझ गए मेरी बात? तकरीर धुआंधार नहीं, समझने की बात है। आज जो हालात पैदा हो रहे हैं, माहौल पैदा हो रहा है, उसके लिए मेरा ये पैगाम मुजीब अशरफ का नहीं है, रब का ये पैगाम है, मुस्तफा का पैगाम है। खुदा की कसम, मुसलमान अगर मुसलमान बन जाए, इसे गम करने की जरूरत नहीं है। रब्बुल आलमीन इरशाद फरमाता है, वला तमिनू वला तहज़नू वअंतुमुल आलऊन इन कुंतुम मुमिनीन।
बेशक। बेशक
मेरे मानने वालों, रब कितने प्यार से समझा रहा है, ऐ मुसलमानों, ऐ ईमान वालों, वला तहनू वला तहजनू, दिल छोटा मत करो, घबराओ मत, सुस्त मत बनो, गंभीर मत बन के बैठ जाओ, आंखों से आंसू मत बहाओ, बहादुर हो जाओ, मौलाना हुसैन का नाम ले करके आओ, करबला की याद ताजा कर लो, आओ। कुरान फरमाता है वला तहनू वला तहजनू वअंतुमुल आलौन, तुम ही सरबुलंद रहोगे, तुम ही सब पर गालिब रहोगे, तुम्हारा दबदबा बैठ जाएगा, एक शर्त अल्लाह की मान लो, इन तुम मोमिनी सच्चे मोमिन बन जाओ। जिस दिन ये मुसलमान सच्चा मोमिन बन जाएगा, कोई सैलाब इसे बहा नहीं सकेगा। है दुबला पतला, लेकिन ये दूसरों की सैलाबी कैफियत में बहने के लिए तैयार नहीं। आप सूखे पत्ते को देखा है कभी आपने? हवा उड़ाती है, एक मामूली तिनका घास का सूख जाता है, हवा आती है, नाली में चला जाता है, पत्ता उधर नाली में, उधर सड़क पर उड़ता फिरता रहता है। लेकिन अगर एक तिनका किसी पत्थर की चट्टान में दब गया, एक सूखा पत्ता पत्थर के वजन के अंदर आ गया, अब पूरा समुन्दर अगर आए तो ये सूखा पत्ते का कुछ बिगाड़ नहीं सकता। वजह क्या है कि उसके ऊपर एक वजनदार चट्टान है। सूखा पत्ता वो है, सूखा तिनका ये है, लेकिन दरिया का तूफान उसका कुछ नहीं बिगाड़ सकता। वो अपनी जगह पर खड़े होकर अपनी हैसियत को बता रहा है, ऐ तूफान तू मुझे नहीं बहा सकता है, बड़े बड़े घरों को तोड़कर बहा सकता है, लेकिन मैं सूखा पत्ता हूँ, मेरी हैसियत कुछ नहीं, मेरे ऊपर एक वजनी चट्टान है, उसी की हैसियत है। ऐ मुसलमान, हमारे पास गौसे पाक की चट्टान है, हमारे पास गरीब नवाज की चट्टान है, और हमें इस चट्टान के बीच में लाने वाला आला हजरत का हाथ है। तुम्हें सारे तूफानों से बचाने के लिए एक हाथ है जो हमेशा तुमको दावत देता रहा। आला हजरत फरमाते हैं, फिर के गली गली तबाह, ठोकरें सबकी खाए क्यों, फिर के गली गली तबाह, ठोकरें सबकी खाए क्यों, दिल को जो अक्ल दे खुदा, तेरी गली से जाए क्यों। मुस्तफा की गली में आ गया ना, तो इसके गले में कीमती हार आ जाएगा। मुस्तफा की गली में क्या नहीं है, शायर कहता है, किस चीज की कमी है मौला तेरी गली में, किस चीज की कमी है मौला तेरी गली में, दुनिया तेरी गली में, उकबा तेरी गली में। क्या मांगना चाहते हो, सब मुस्तफा की बारगाह से तुम्हें मिल जाएगा। आके तो देखो, इस सखी के दरवाजे पर खड़े होकर देखो, हाथ फैलाने की जरूरत नहीं, हाथ उठने से पहले भीख न आई हो। कभी ऐसा नहीं हुआ मुस्तफा का वो दरबार, वो शेर क्या पड़ा,
कभी ऐसा न हुआ उनके कर्म के सदके,
कभी ऐसा न हुआ उनके कर्म के सदके, कभी ऐसा न हुआ उनके कर्म के सदके, हाथ उठने से पहले न भीख आई हो। हमारा हाथ उठा नहीं कि भीख आ गई, मुस्तफा तो इंतजार कर रहे हैं, मेरा गुलाम कब मांगे। अरे उठने से पहले आला हजरत एक शेर से फरमाते हैं कि दूरी कबूल अर्ज में
मांगेंगे,
मांगेंगे मांगे जाएंगे, मुंह मांगी पाएंगे,
सरकार में अल्लाह हाजिर में,
ममता का हाथ,
ममता का हाथ उठते ही दाता की देन है, ममता का हाथ उठते ही
दाता की देन।
आप किसी से मांगे तो आपका इरादा होता है कि हाथ उठा कर मांगे, है ना? اعلیٰ حضرت فرما کے تم نے ارادہ ہاتھ اٹھانے کا کیا, مصطفیٰ نے دے دیا. دیر لگتے ہی نہیں, ممتا کا ہاتھ اٹھتے ہی داتا کی دین ہے. دوری قبول و عرض میں بس ہاتھ بھر کی ہے. میں ابھی سوچتا تھا کہ ہاتھ بھر کیوں کا, ایک ہے ممتا کا ہاتھ ایک ہاتھ, دینے والے کا ہاتھ دو, دو ہاتھ کی دوری ہوتی ہے نا. اعلیٰ حضرت فرماتے وہاں دو ہاتھ کی دوری نہیں ہے, مانگنے والے کی دوری ہی نہیں ہے, مصطفیٰ کا ہاتھ ہی اٹھ گیا, اسے فوراً مل گیا. تمہیں دور ہاتھ پھیلانے کی بھی ضرورت نہیں ہے. اسی کو حضرت حسن رضا نے یوں پیش کیا ہے. اعلیٰ حضرت فرماتے ہیں کہ ممتا کا ہاتھ اٹھتے ہی داتا کی دین ہے, دوری قبول و عرض میں بس ہاتھ بھر کی ہے. قبول, حضور قبول فرماتے ہیں, ہمارا ہاتھ عرض کرتا ہے. عرض یہ ہے حضور دے دیجیے, حضور فوراً دے دیتے ہیں. ایک ہی ہاتھ کا فاصلہ ہوتا ہے, فوراً مل جاتا ہے. یہ عالم ہے حضور کے فرمان کا. عالم کیا ہے؟ اللہ اکبر. ایک شعر میں اعلیٰ حضرت فرماتے ہیں, سورج الٹے پاؤں پلٹے, چاند اشارے سے ہوشیار, اندھے نجدی نہیں
یاد ہے,
اندھے نجدی دیکھ لے قدرت رسول اللہ. حضرت علی نے نماز نہیں ادا کی, حضور نے فرمایا اے سورج درج جرنی کر, ڈوب گیا ہے. حضور نے کہا لوٹ, تو سورج کیسے لوٹا؟ ایسے گھوم کر کے نہیں لوٹا. اعلیٰ حضرت فرماتے ہیں سورج الٹے پاؤں پلٹے, یوں جا رہا تھا تو ایسے ہی فوراً پلٹ گیا. اگر وہ پورا ڈائمیٹر گھماتا تو دیر لگتی, اور مصطفیٰ کے حکم بجا لانے میں دیر کرنا یہ بڑی محرومی ہے. تو سورج دنیا کو بتا رہا ہے, اگر کامل حکم دیکھنا ہے تو سورج کی اطاعت دیکھو. حضور نے فرمایا پلٹ, تو پلٹا نہیں, الٹے ہی پاؤں حضور کی خدمت میں آ گیا. سرکار کیا حکم ہے؟ سرکار ارشاد فرماتے ہیں علی نے نماز نہیں پڑھی ہے, یہ نماز پڑھ لیں گے تب جانا. اگر حضرت علی پورے دو گھنٹے نماز پڑھتے تو سورج جاتا ہے؟ کسی نے طاقت؟ ارے اپنی ڈارلنگ کو نہیں روک سکتا. جب ناراض ہوتی گھر میں سے بھاگتی ہے بغیر نقاب لے کر, چل چل میری غلطی ہوئی, جا تو چولہا پھونک, میں چلی اپنی اما کے ہاں. تمہارا کنٹرولنگ پاور اپنے بیٹے اور بیوی پر نہیں, اور مصطفیٰ کا دست پاک کا کنٹرولنگ پاور آسمان کے سورج پر ہے. اسے پلٹا لیا کرتے ہیں, وہ اختیار میرے رسول کا ہے. اے مسلمان کیوں تو اپنا دل چھوٹا کرتا ہے؟ آ مصطفیٰ کا بن جا, تیری گلی میں سب کچھ ہے. خدا کی قسم مصطفیٰ کا ہاتھ جس دن اٹھ جائے گا, نہ کوئی انارشی ہوگی, نسلین پار کیا کہتے ہیں, کچھ نہیں ہوگا, سب ختم ہو جائے گا. تجھے انارسی سے ڈرنے کی کوئی ضرورت نہیں ہے. زیادہ سے زیادہ گھر سے نکالیں گے, گولی ماریں گے. ارے تیری انارسی تو یہ ہے, یہاں سے جائے گا جنت میں پہنچ جائے گا. یہ ہے, گھبرانے کی ضرورت نہیں. بلا کروں ولا تحزنوا وانتم الاعلون ان كنتم مؤمنين. نبی کے اسوہ حسنہ پر عمل کرو. رب العالمین نے ایک اسوہ حسنہ دے دیا ہے. قرآن فرماتا ہے لقد کان لکم فی رسول اللہ اسوہ حسنہ. ایک سیمپل ہے, ایک نمونہ ہے. خدائی کاؤنٹر پر مصطفیٰ کی زندگی کا ماڈل سجا دیا ہے. اے لوگوں, اگر مدرسے کے مدرس ہو تو صفحہ پر بیٹھنے والے صحابہ کرام کو پڑھانے والے مصطفیٰ کی زندگی سے سبق حاصل کرو. اور اگر تم مجاہد ہو تو بدر و حنین کے سپہ سالار کی زندگی سے, تم اپنی زندگی کو سنوار لو. اگر کسی کے باپ ہو تو فاطمہ کے مقدس باپ کی زندگی دیکھ لو, اور اگر تم شوہر ہو تو عائشہ اور حفصہ اور خدیجہ الکبریٰ کے والد گرامی کی شوہرانہ زندگی دیکھ لو. اے میرے دوستو, یہ وہ ذات ہے کہ ہر اینگل سے دیکھو گے تمہارے لیے سبق ہے, تمہیں نمونہ ہے, تمہارے لیے سبق ہے. اگر تم تاجر ہو تو ملک شام کی منڈی میں تجارت کرنے والے مصطفیٰ کی تاجرانہ زندگی کو دیکھ لو. کون سا تم سبق لینا چاہتے ہو, لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ, مصطفیٰ کی زندگی میں سارا کا سارا رب نے معاملہ, ساری خوبیاں, سارے سسٹم دین کے دنیا کے جمع کر دیے ہیں ایک ہی کائنات میں. ون پرسنالٹی از گریٹ پرسنالٹی محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی ہے کہ لقد کان لکم فی رسول اللہ اسوہ حسنۃ. غریب کے لیے بھی نمونہ ہے, مالداروں کے لیے بھی نمونہ ہے, شوہروں کے لیے بھی نمونہ ہے, باپ کے لیے بھی نمونہ ہے, میدان جہاد کے سپہ سالاروں کے لیے بھی نمونہ ہے, بازار میں تاجروں کے لیے بھی نمونہ ہے, مدرسے اور اسکول میں پڑھانے والوں کے لیے بھی نمونہ ہے, غریبوں کا بھی نمونہ ہے, مالداروں کے لیے بھی مصطفیٰ کی زندگی نمونہ ہے. یہ قرآن ارشاد فرماتا ہے ہر اینگل سے آپ مصطفیٰ کی زندگی پاک کو دیکھو اور اپنے آپ کو سنوار لو, شیران خدا بن جاؤ گے. شیر کی جتنی خوبیاں ہیں سب تم میں آ جائے گی. ایک واقعہ یاد آیا, حضرت مولانا جلال الدین رومی بہت بڑے ولی, صوفی, عالم, محدث, مفسر, عارف باللہ, انہوں نے ایک مثنوی کتاب لکھی ہے بڑی متصوفانہ, اس کے اشعار اور اس کی عبارتیں ہیں. اس میں ایک واقعہ آپ نے لکھا کہ ایک نوجوان کو شوق چلا شیر کی شکل اپنے بازو پر بنانے کے, اس کو کیا بولتے ہیں,
ٹیٹو,
سمجھ گئے نا, ہماری ہندی زبان میں اس کو گودنا کہتے ہیں, گودنا. ہاں, تو اس کو شوق, آج کل ٹیٹو بنانے کا بہت شوق ہے, یہاں تک کہ جرسی رہتی ہے سب ٹیٹو 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 ہر طرف نظر آتا ہے, عجیب عجیب فیشن, بال دیکھو تو پھیٹو, یہاں سے پورا ٹکڑا صاف, دور سے لگتا کالی ٹوپی پہنا پھیٹا باندھو, کیسے کیسے یہ رنگ روپ نظر آتے ہیں. ارے سنتا سنت مصطفیٰ میں ہر نمونہ موجود ہے. مولانا جلال الدین رحمت اللہ علیہ فرماتے ہیں کہ ایک نوجوان کو شوق ہوا ٹیٹو بنوانے کا, تو ٹیٹو بنانے کا آج کل طریقہ کچھ اور ہوگا مجھے نہیں معلوم ہے, اس زمانے میں نیڈل اور سوئی ہوتی تھی اور سرما ہوتا تھا, وہ ٹیٹو بنانے والا آہستہ سے ایسے سوئی چبھوتا اور پھر اس میں سرما بھرتا چلا جاتا, جیسا نقشہ بناتا تھا وہ کالا بن جاتا, تین چار دن تک اس کو درد ہوتا تھا لیکن شوق, درد ہو چاہے فرد ہو شوق کو پورا کرنا ہے. ٹیٹو بنانے والے نے سوئی نکالا, بیٹھ جا, کپڑا ہٹا لے, کہاں بنانا ہے کہاں یہاں بنانا ہے, اس نے سوئی چبھوئی تو نوجوان کو تکلیف ہوئی, کہا رے ٹیٹو بنانے والے شیر کا کون سا حصہ بنا رہا ہے, تو کہا دم سے شروع کیا میں نے, تو کہا دم چھوڑ دو, بے دم کا بھی تو کوئی شیر ہوگا, اس نے کہا ٹھیک ہے تیری مرضی, بغیر دم کا شیر بنا دیتا ہوں. پھر وہ ٹانگ کی جگہ بنانے لگا, پھر تکلیف ہوئی تو کہنے لگا آپ کیا بنا رہے ہو, بولے ٹانگ بنا رہا ہوں, بولے لنگڑا بھی تو شیر ہوگا چھوٹے سا, دم چھوٹی اور ٹانگ چھوٹ گئی. پھر وہ اس کی پیٹھ بنانے لگا. پیٹ کہا اب کیا بنا رہا ہے؟ تو کہا پیٹ بنا رہا ہوں. بڑے بڑی تکلیف ہوئی, بے پیٹ کا تو کوئی شیر ہوگا. چھوڑ دیا اس نے. پھر اس کا منہ بنانے لگا. پھر تکلیف ہوئی تو کہنے لگا کیا بنا رہے ہو؟ بولے اس کا تھوبڑا بنا رہا ہوں, منہ بنا رہا ہوں. بولے چھوڑ دے, بغیر منہ کا بھی تو شیر ہوگا. تو ہاتھ چھوڑ جوڑ کر کے کھڑا ہوا, اے مسٹر ایسا شیر نہ دنیا میں دیکھا نہ سنا جس کا نہ تھوبڑا ہو نہ دم ہو نہ پیر ہو نہ پیٹ ہو. وہ شیر کہے گا جو ایسا شیر بنا سکتا ہے اسی کے پاس جا. شیر بنانا بنانے کے لیے آیا ہے, تکلیف دیکھ رہا ہے. دم مت بنا, ٹانگ مت بنا, پیٹ مت بنا, سر مت بنا. تو بناؤں تو کیا بناؤں؟ مولانا جلال الدین اس کا واقعے کو لکھنے کے بعد فرماتے ہیں آج کا مسلمان ایسے ہی ہے کہ جس طرح سے بغیر دم پیر ہاتھ ناک کے کوئی شیر تھا, وہ شیر صرف زبانی اور خیالی ہو سکتا ہے. ارشاد فرماتے ہیں وہ مسلمان کیسا مسلمان جو نہ نماز پڑھتا ہے, نہ روزے رکھتا ہے, نہ حج کرتا ہے, نہ زکات دیتا ہے, نہ نبی کی محبت کرتا ہے, سب تکلیف ہو رہی ہے. تو جیسے وہ شیر نہیں ویسے ہی یہ مسلمان کیسے ہو سکتا ہے جس میں شیروں کی بہادری آ رہی ہے؟ شیروں کی بہادری کے لیے پورے شیر کی لوازمات کا ہونا ضروری ہے. آپ بغیر دم کے شیر بن جاؤ, اور شیر وہ شیر شیر ہے جس کے سارے اعضا درست ہوں اور اس کے اندر روح بھی موجود ہو. اگر شیر میں روح نہ ہو تو کوئی ڈرے گا اس سے؟ اگر ابھی اعلان ہو جائے کہ ادھر سے شیر آنا ہے, پتلی گلی ہے, ادھر اسٹیج لگا ہے, اور واقعی آپ دیکھ لو شیر آ رہا ہے, تو آپ کیا کرو گے؟ چپل سنبھالو گے؟ مولانا کی پگڑی دیکھو گے؟ اچھل اچھل کر کے بھاگیں گے. شیر آ رہا ہے, شیر آ رہا, شیر آیا تو سب بھاگے, دروازے بند, شٹر گر گئے, ماں بچوں کو اندر اندر آ جا, شیر آ رہا ہے, شیر آ رہا ہے, جھومتا گھامتا آ رہا ہے. اتنے میں پولیس والے نے آیا, مارا ٹھائے سے, سر پر پڑی, دن سے نیچے گرا. وائرلیس سے پولیس والے نے اعلان کیا شیر مر گیا, مر گیا, مر گیا. اب کیا ہوگا؟
سب دیکھنے,
سب دروازے کھل جائیں گے. بڈھا بھی لکڑی لے کے گیا, کیسا ہوتا ہے شیر؟ پہلے جوان جوان بھاگ رہا تھا, وہی شیر ایک منٹ پہلے پورے محلے کی گلی کوچوں میں ہلچل مچا دیا تھا. اب ایک منٹ کے بعد جب معلوم ہوا مر گیا تو سب بڈھا بھی آ رہا ہے, بڈھی بھی آ رہی ہے, لنگڑا بھی آ رہا ہے, بھینگڑا بھی آ رہا ہے, اندھا بھی آ رہا ہے. کہاں ہے شیر؟ سب آج اس کا مذاق بنا رہے ہیں. ایک مجمع لگ گیا تو کوئی اس کی دم اٹھا کے دیکھتا, یہ ہے شیر. کوئی اس کے دانت پر چھڑی مارتا ہے, یہ ہے شیر. کوئی اس کی مونچھ اکھاڑتا ہے, یہ ہے شیر. کوئی اس کے پیٹ پر لات رکھتا ہے, یہ ہے شیر. کوئی اس کی پیٹ پر ڈنڈے مارتا ہے, یہ ہے شیر. اور یہ شیر لوگوں کے ہاتھ کا کھلونا تھن کیوں بن گیا؟ اس کی ڈھونگ کیوں پکڑ کے کھینچی جا رہی ہے؟ اس کی مونچھ کیوں اکھاڑی جا رہی ہے؟ اس کی آنکھیں چیر چیر کے کیوں دیکھی جا رہی ہے؟ کان پکڑ کے کیوں ہلایا جا رہا ہے؟ آج بچوں کے ہاتھ کا کھلونا کیوں بن گیا ہے؟ اے دوستو سن لو کہ اس کے ٹانگ ہاتھ پیر سب ہیں, لیکن روح بھی نکل گئی تب بھی شیر کی عظمت ختم ہو جاتی ہے. بلا تمثیل تم نماز پڑھو, روزے رکھو, اور روحیں عظمت مصطفیٰ دل سے نکل جائے تو لوگوں کے ہاتھ کا تماشا بن جاؤ گے, کھیل بن جاؤ گے. نماز روزے بھی ہو اور روحیں شیر خدا بھی دل کے اندر ہو, روح بھی موجود ہو, تو کوئی بھی تم کو چھیڑنے کے لیے نہیں آئے گا, نام سن کر کے بھاگے گا. آج روح جو ہے نکل گئی ہے. آج تو بے روح کے شیر جو ہے شو کیس میں ہے. کار کے پیچھے دیکھو بم بیٹھا ہوا ہے, کہے گا روحی کا. دیکھنے میں شیر جیسا ہے لیکن کام کا نہیں ہے, صرف نام کا ہے. मैं ये बोलना चाहता हूँ, काम के शेर बनो, नाम के तो बहुत से देखा शेरों को जो इधर उधर मोटरों में चकड़े बैठे हुए हैं, उनका कोई खौफ खतरा नहीं है। और नाम का शेर अगर आ जाता है तो खुदा की कसम बड़े बड़े रुस्तम जमा के पीछे पानी पड़ने जाते हैं। ये वो मुसलमान थे जब घर से निकलते थे तो कैसर और कसरा की सल्तनत लड़ बार नाम हो जाती है। आज इतनी बड़ी बड़ी रैलियां निकलते कुछ नहीं, कोई सुनता ही नहीं, क्यों? हमारी रूह खत्म हो गई। ऐ नौजवानों, रूह ईमान पैदा करो, मुस्तफा की मोहब्बत की रूह पैदा करो, अपने हाथ पैर नमाज रोजे को सलामत रखो। चलता फिरता जंगल का शेर, किंग ऑफ फॉरेस्ट तुम बन जाओगे। खुदा की कसम शबीर जमनपुरी ने दर्द से कहा था, तरीके मुस्तफा को छोड़ना है, वजह बर्बादी इसी से कौम दुनिया में हुई बेरफ्तार अपनी। हमें करनी है शाहनशाह बता की रजा जोड़ी, वो अपने हो गए तो रहमते परवर भिजा रखना। की कद्र करो, चीख चीख करके तुम्हें मुस्तफा की गली में लाना चाहते हैं, फिर के गली गली तबाह, ठोकर है शक्ति खाए क्यों, दिल को जो अक्ल दे खुदा तेरी गली से जाए क्यों। इनकी मोहब्बत पैदा करो, यही से तुम्हें ईमान की तवानाई मिलेगी, ईमान की रूह तुम्हें मिल जाएगी। ये रूह जिस दिन पैदा होगी पूरे आलम पर तुम्हारा इंप्रेशन होगा। किसी धरने और रैली की जरूरत नहीं है, एक ही रैली है, मस्जिदों में आओ और जेल भरो छोड़ दो, और आज अब मस्जिद भरो का ऐलान करो। ये आंदोलन करोगे, चलो जेल भरो, जेल तो भरता ही नहीं, जेल क्या भरेगा, वहाँ जाके और डंडे खाएगा। एक मैं तुमसे आंदोलन का मुतालबा करता हूँ, हर आंदोलन के पीछे कुछ न कुछ होता है, एक आंदोलन ऐसा है मस्जिद भरो। जिस दिन ये बूढ़े नौजवान मस्जिदों को भरेंगे, खुदा की कसम मिंबरे नूर पर मैं कसम खाके कहता हूँ, उसी दिन तुम्हारी किस्मत में काया पलट हो जाएगी, तुम्हारी जिंदगी में इंकलाब आ जाएगा। न कोई तुम्हारे पेट पर लात मारेगा, न तुम्हारी बोझ कोई उखाड़ सकेगा, न तुम्हारे लिए मजाक का अंदाज अख्तियार कर सकेगा। सिर्फ एक है कि तरीके हमें करनी है शाहन शाह बता की रजा जोड़ी, वो अपने हो गए तो रहमते परवर दिगार अपनी। परवर दिगार की रहमत को हासिल करना है, अपने अंदर परिवर्तन लाओ, अपने अंदर चेंजिंग लाओ, इंकलाब पैदा करो। इतना कुछ हो रहा है, नौजवान संभलता नहीं है, बूढ़ा मस्जिदों में नहीं आता, इतने दिन से सारे मामला सुन रहा है, हो रहा है, फिर भी कैसे मस्जिद? आखिर तुम कब जागोगे, कब तुम्हारी पेशानियां मस्जिदों में झुकेंगी? मुझे बताओ, कुरान तो फरमाता फब अय हदीसिम बादहू युमिनून, क्या किसी और कुरान के नाजिल होने का इंतजार करते हो कि अब हम बाद में ईमान लाएंगे? जो कुछ होना था हो गया, खातिमुन नबीन आ गए, पैगाम मिल गया, आओ मस्जिद भरो, आंदोलन शुरू करो, देखो तुम्हारी हर हैसियत को अल्लाह ताला संवार देगा, बिगड़े हुए हालात को बना देगा। चमक तुझसे पाते हैं सब पाने वाले, मेरा दिल भी चमका दे चमकाने वाले, चमकना है तो चमक वाले मुस्तफा की बारगाह में पहुंचो, चमक जाओगे। अल्लाह ताला हम सब की पेशानियों में सजदों की तरफ बताता है। जिन बच्चों ने जवानों ने इस प्रोग्राम को मुनक्किद किया है, मौला उन सब नौजवानों को नमाजी बना दे, और जितने आए हैं इनको भी नमाजी बना, जितने शाहदा वाले हैं उनको भी नमाजी बना, अरे जितने दुनिया के लोग हैं सब नमाजी बन जाए। हो सकता हमारी यही दुआ कबूल हो जाए तो सबकी हिदायत का जरिया हो जाए। हजरत अबुल हसन खरकानी रजी अल्लाह ताला अन्हो बड़े पाए के बुजुर्ग गुजरे हैं, इनके मुरीदों में बड़े बड़े बादशाह थे। हजरत महमूद गजनवी जैसा वली सिफत बादशाह भी इन्हीं का मुरीद था। अबुल हसन करखानी रजी अल्लाह ताला अन्हो का ایک دن حضرت ابو الحسن خرقانی نے اپنا جبہ اتار کر محمود غزنوی کو دیا اور کہا اے محمود جب کوئی بڑی مشکل آئے تو اسی جبے کو سامنے رکھنا اور اس جبے کے وسیلے سے دعا مانگنا تمہاری دعا قبول ہو جائے گی. محمود غزنوی بہت خوش ہوا اس جبے کو بڑے اہتمام کے ساتھ پیٹی میں رکھا. ایک ملک پر اس نے حملہ کیا اور اس کی پوری فوج کے قدم اکھڑ گئے. محمود غزنوی ایک طرف پہنچا جبے کو نکالا اور کہا الہ العالمین میری فوج کو کامیابی عطا فرما. اتنا اس نے دعا کے الفاظ منہ سے نکالے اور جنگ کا نقشہ بدل گیا. محمود غزنوی کی فوج کو اللہ نے فتح دے دی. بہت خوش ہوا. ابو الحسن خرقانی رضی اللہ تعالی عنہ کی بارگاہ میں پہنچا. حضور اے بیٹے بیٹھ جاؤ تمہیں ایک دن ہو گئے اچھے جوان ماشاء اللہ. محمود غزنوی نے اپنے پیر و مرشد کا شکریہ ادا کیا. حضور آپ نے جو کہا تھا آج اس کا اثر میں نے دیکھ لیا. فرمایا کیا ہوا؟ میری فوج کے قدم اکھڑ گئے تھے میں نے اسی جبے کو سامنے رکھا اور دعا کی میری فتح ہو گئی اللہ تعالیٰ نے مجھے نصرت عطا فرمائی. شیخ ابو الحسن خرقانی رونے لگے اور ارشاد فرمایا محمود غزنوی تو نے اس جبے کا حق ادا نہیں کیا. کہا حضور وہ کیا آپ نے جیسا کہا تھا ویسے کہا. کہا تو نے ایک چھوٹی سی چیز مانی اس دن اگر اس جبے کے صدقے میں کہتے سارے کافروں کو مومن بنا دے تو سب کافر مومن ہو جاتے تھے. تیری فتح تو بہت چھوٹی چیز ہے سب کو ایمان مل جاتا. یہ جبے کا حق تھا اس لیے میں نے اپنی اس دعا کو یہاں کے لیے نہیں شہدا کے لیے نہیں پورے عالم اسلام کے لیے دعا کی ہے. مولا سب کو نمازی بنا دے سب کو مولا امن و عافیت عطا فرما دے دارین کی سعادتوں سے مالا مال فرما دے جہاں جہاں لوگ پریشان ہیں ان کی پرائی پریشانیوں کو دور کر دے. الہ العالمین نے اگر ہم سب کی دعا قبول کر لی آمین کو قبول کر لیا انشاءاللہ دیکھتے دیکھتے انقلاب آ جائے گا. اسی لیے حضور فرماتے ہیں صرف اپنے لیے گھر والوں کے لیے دعا مت کرو ایسا دعا کرنے والا بہت بڑا بخیل ہے. جب دعا کرو تو سارے عالم کے مسلمانوں کے لیے دعا کرو ان میں سے کوئی اللہ کا مقبول بندہ ہوگا اس کے صدقے میں تیری دعا قبول ہو جائے گا. یہ مت یا اللہ میری مشکل آسان کر دے. اے اللہ میری مشکل نہیں یہ نہیں یوں کہنا یا اللہ ہماری مشکل آسان میری کے بجائے ہماری کہہ دو تو اس میں سب شامل ہو جائیں گے. اس میں کیا لگتا ہے اللہ تعالی ہماری سب مشکلوں کو آسان فرما کر دین و دنیا کی برکتیں عطا فرمائے. اب ہمارا قانونی وقت ختم ہو گیا ایک صرف وظیفہ یاد کر کے جانا بتا دوں دو منٹ باقی ہے ابھی. حضور خواجہ غریب نواز کا بتایا ہوا یہ وظیفہ ہے. آپ نے اپنے مریدوں کے سامنے بیان فرمایا جس بیماری کا کوئی علاج دنیا میں نہ ہو سورہ فاتحہ اس کا علاج کس طرح سے ارشاد فرماتے ہیں فجر کی فرض اور سنت پڑھنے کے بعد بیچ میں جو وقت ہوتا ہے سنت پڑھ لیا ابھی فرض نہیں پڑھا بیچ میں جو ٹائم ہے اس میں سورہ فاتحہ کو 41 مرتبہ 41 41 مرتبہ پڑھے اور بیمار پر دم کرے اور اگر بیمار ہو وہ خود پڑھے تو اللہ تعالیٰ ایسی بیماری کو جو لا علاج ہے پروردگار عالم اس کا علاج مہیا فرما دے گا شفا مل جائے گی. لیکن آپ صحیح سورہ فاتحہ پڑھیے अल्हम्दुलिल्लाह पढ़िए, अल्हम्दुलिल्लाह मत पढ़ना वरना सारा का सारा मामला गड़बड़ हो जाएगा। पहले तजवीद सीखो और फिर सूरह फातिहा का असर देखो। अल्हम्द अगर आप पढ़ें बड़ी देर से अल्हम्दुलिल्लाह, कुछ मालूम हुआ मैं क्या कह रहा हूँ? अल्हम्दुलिल्लाह या अलग से सब तारीफ अल्लाह के लिए, और कोई साहब यू पढ़े अल्हम्दुलिल्लाह
सवा दस तक,
सवा दस हो तो भूल जाएगा सवा दस। अगर कोई यू पढ़े अल्हम्दुलिल्लाह तो छोटी है से हम्द का माना हलाकत, रुसवाई, तबाही, मौत। अब तर्जुमा यह होगा कि मौत अल्लाह के लिए, हलाकत अल्लाह के लिए, रुसवाई अल्लाह के लिए। क्या हुआ? आप चले थे अलहमद पढ़ने और चूंकि पढ़ने का शौक नहीं है अल्हम्दुलिल्लाह पढ़ लिया, पता ही नहीं चला कि बड़ी है कि छोटी है, माना बदल गया, गिराना देने काले वर्ता जाले पर गया, सीधा करने के लिए औंधा बन गया। ए लोगो, सूरह फातिहा का कसूर नहीं है, तुम्हारे पढ़ने का कसूर है। इसका अगर सही फायदा हासिल करना चाहते हो अपनी जबान को सीधा करो और अपने बच्चों को मदरसे में पढ़ाओ कि वो सही प्रोनाउंसिएशन कर सकें, सही तलफ्फुज़ कर सकें। ये है गरीब नवाज का वजीफा, परफेक्ट है। जो सही पढ़ता है वो पढ़ेगा तो उसका असर उसको हासिल होगा।
बेशक
कुरान पढ़ने का एक उसूल है, रूल एंड रेगुलेशन है, उस तरह से अगर पढ़ोगे तो बहुत ज्यादा आपको फायदा होगा। हम उस पर कोई हुक्म नहीं लगाते हैं, वे पढ़े लिखे हैं जैसा पढ़ रहे हैं चलो पढ़ो, लेकिन उस पर वाजिब है कि वो अपनी जबान को सीधा करे, अपनी जबान को सही करे ताकि कुरान का नूर तुम्हारे दिलों में बैठे और जो वजीफा बताया गया है उसको वो सही पढ़ सके। ओ है तो को पढ़ो तो मत पढ़ना, लाल है तो लाल पढ़ना, जाल मत पढ़ना, अगर जाल में फंस जाओगे। जा नसरुल्ला, नसरुल्ला एक है साफ से नसरुल्ला और एक है नसरुल्ला, दोनों में सबको फर्क नहीं लगेगा। ये उलमा को सीन से नसर पढ़ोगे तो गिद्ध के माने, गिद्ध जानते हैं जो मुर्दा खाता है, एक मुर्दा कहीं फेंक दो कहीं गिद्ध नहीं नजर आएंगे, थोड़ी देर के बाद ऐसा लगता है कि जमात उतर पड़ी, हर तरफ से नजर आते हैं, उसको गीत कहते हैं मुर्दा को। नस्र के माने शीर से गिद के हैं और सौर से नस्र के माने अल्लाह की फतह। रब फरमाता है हबीब आपके पास अल्लाह की फतह आई और उसको पढ़ा नसरुल्लाह, तो ए हबीब आपके पास अल्लाह का गिद आया महाजुल्लाह, माने ही बदल जाता है। जाब अलबिन सलीम बड़े सौर से है कि इब्राहिम अल्लाह की बारगाह में अच्छा और सच्चा दिल लेकर आए, और अगर कल्ब के बजाय कल्ब पढ़ दिया तो कल्ब के माने छोटी काप से कुत्ते के माने हैं। इब्राहिम अल्लाह के पास कुत्ता लेकर आए, मान सकता माना कितना बिगड़ जाता है, बजाय सवाब मिलने के ऊपर से लानत बरसती। अल्लाह ताला हम सब की जबान को कुरान पढ़ने के सिलसिले में सही फरमा दे। ऐ बूढ़ो, ऐ नमाजियो, अपनी नमाज का सही फायदा हासिल करना है तो इमामों से अपनी जबान को सीधी कराओ और तब्दील के साथ, तजवीद के साथ कम से कम वो सूरतें सीख लो जो नमाजों में तुम पढ़ते हो। अलहम्द को सीख लो, कुल हो अल्लाह सीख लो, अलम तरह खैर सीख लो, फिर देखो नमाज का नूर किस तरह आपको मिलता है। अल्लाह ताला हम सबको जजाए खैर अता फरमाए। माशा अल्लाह यहाँ से लेकर वहाँ तक मजमा ही मजमा है, बिछाना खत्म हो गया है, बेचारे लोग खड़े हैं, खड़े रहने वालों को भी सवाब अता फरमाए। आप लोगों का अरे मुड़ के क्या देख रहे हो, मैंने बोल दिया मान लो,
बेशक
मैं कोई गलत कह रहा हूँ क्या? पूछा पुछक के देख रहे हैं कि लोग हैं कि नहीं है, क्या तो भाई ہم اچکے نہیں ہیں, ہم جم کے بیٹھنے والوں میں سے ہیں. اللہ تعالیٰ ہم سب کو جزائے خیر عطا فرمائے. وما علینا الا البلاغ. اب کھڑے ہو کر صلاۃ و سلام.